आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
अचमक प्रेम गर्नु हो परमेश्वरले हामीलाई, एक्लो पुत्र समेत दिनु हो बचाउन भनी सबैलाई, बचाउन भनी सबैलाई। अचमक प्रेम गर्नु हो चढी रगत बगै प्रमाणित गर्नु हो आफ्नो प्रेम, एउटालाई दिई सार बचाउन गर्नु हो यस्तो अचमकको प्रेम, अचमकको प्रेम गर्नु हो। मृत्युलाई जिती बोरी उठे येशु परमेश्वरको महिमा देखाउन, चालिस दिन पछि सबै आज्ञा दिई गए स्वर्ग भन्दै फेरि आउँछु लिन। अचम्मको प्रेम गर्नु हो, अनुग्रहको समय यही हो, नगुमो यो मौका प्रिय हो, आफ्नो येशुलाई मित्र हो, साँचै नै उहाँ आउने बेला भो। अचम्मको प्रेम गर्नु हो परमेश्वरले हामीलाई, एक्लो पुत्र समेत दिनु हो बचाउन भनी सबैलाई, बचाउन भनी सबैलाई। अचम्मको प्रेम गर्नु हो।
श्रोता, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै हरेक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन हिब्रू 12 अध्याय 14 29 पदबाट देख्न गइरहेका छौं। खतरनाक संकेतक, इन्कार गर्ने कुराको जोखिम। 12 अध्यायको 14 पदमा यस प्रकार लेखिएको छ, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। सबैसँग मेलमिलापमा बस्ने प्रयत्न गर, यसको मतलब ती सबैसँग मेलमिलापमा बस्ने प्रयत्न गर जसले तपाईंलाई तिनीहरूसँग मेलमिलापमा बस्न दिनेछ। त्यहाँ कोही कोही छन् जो कति पनि मिलापमा हुने छैनन्। सबैसँग मेलमिलापमा बस्ने प्रयत्न गर, सबै क्रिस्चियनहरूसँग। अनि दोस्रो खण्डमा लेखिएको छ, पवित्रताको पछि लाग, जो बिना कुनै मानिसले ईश्वरलाई देख्दैन। यदि यसको अर्थ यो हो कि मैले पवित्रताको उत्पादन गर्नु पर्दछ, तब म त्यागिने छु, किनभने मसँग कुनै पवित्रता छैन, तर मसँग शान्ति वा मिलाप छ जुन ख्रिष्टको रगतद्वारा आयो। रोमी 5:1 लेखिएको छ, विश्वासद्वारा धर्मी ठरिएको हुनाले हाम्रा प्रभु येशु ख्रिष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ। यदि मसँग कुनै पवित्रता छ भने यो यस कारणले कि किनभने ख्रिष्ट मेरो निम्ति धार्मिकता बनाइनु भएको छ, वा मेरो धार्मिकता हुनुहुन्छ। यदि म परमेश्वरको उपस्थितिमा प्रवेश गर्दछु भने यो यस कारणले हुनेछ किनभने येशु ख्रिष्ट मेरो निम्ति मर्नुभयो। मित्र, यो उत्साहित कुरा हो। अनि 15 लेखिएको छ, ध्यान देऊ कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तितोपनको ज्वरो उम्रे आइकन त्यसको फुट नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस्। कहीँ कुनै मानिस परमेश्वरको अनुग्रहबाट घटी हुन जान्छ कि? या यो कथन छुट्टी यहाँ यो कथन घटी हुन जान्छ को अर्थ सत्य विश्वास त्याग होइन। यसले सत्य विश्वास त्यागको खतराको बारेमा बताइरहेको छैन। यसको अर्थ खालि यही हो, पछि हटी जानु बस। अर्को शब्दमा, विश्वासीहरूले आफ्ना आँखाहरू येशु ख्रिष्टमा लगाइरहनु पर्छ, मानिसहरूमा होइन। यदि उसले आफ्नो आँखाहरू उहाँमा लगाउँदैन र उही त्यो स्थानमा प्रवेश गर्न तत्पर हुन्छ जहाँ उसले परमेश्वरको अनुग्रहको उपयोग गर्दैन वा फाइदा लिँदैन। अहिले परमेश्वरसँग अनुग्रहको महान जलाधार छ र उसले यसको आफ्ना सन्तानमाथि छेलो खेलो गर्न चाहनुहुन्छ। उहाँ त्यो गर्न तयारी हुनुहुन्छ अनि त्यो गर्न योग्य हुनुहुन्छ। ख्रिष्ट हाम्रो पापहरूको लागि दण्डको दाम तिर्नुभएको छ अनि परमेश्वर कृपामा धनी हुनुहुन्छ, अनुग्रहमा धनी हुनुहुन्छ र उहाँ यसको हामीमाथि खर्च गर्न चाहनुहुन्छ। समस्या यो हो कि हामी धेरैले अनुग्रहको फाइदा लिँदैनौ वा अनुग्रहको उपयोग गर्दैनौ। तर देख्नुभयो, हामी यहाँ वास्तविकताको बारेमा कुरा गरिरहेका छौं, त्यस्तो केही कुराको बारेमा जुनको लागि तपाईँ परमेश्वर कहाँ जान सक्नुहुन्छ र यसको पकड्न अठ्याउन सक्नुहुन्छ। अनि यही नै यसको महिमा हो, अनि पहिले अनि यही नै यो पत्रको सन्देश हो। मेरो मित्र, के आज तपाईँ उहाँ कहाँ जानुभएको छ? के तपाईँ उहाँसँग बोल्नु भएको छ? तपाईँ आफ्नो बारेमा उहाँलाई बताउनुहोस्, उहाँलाई बताउनुहोस् कि तपाईँलाई अनुग्रहको आवश्यकता छ। हामी सबैलाई अनुग्रहको आवश्यकता छ र यो उपलब्ध छ, तर हामीले यसको लागि उहाँलाई माग्न आवश्यक छ। परमेश्वरको अनुग्रहबाट घटी नहुनुहोस्। 15 अन्तिम खण्डमा लेखिएको छ, कहीँ कुनै तितो जरा उम्रेर तिमीहरूलाई कष्ट दिन्छ कि? अनि त्यसद्वारा धेरैजना अशुद्ध हुन्छन् कि? मण्डलीमा एक दोषदर्शी आलोचक दुष्ट विश्वास अरू कुनै कुराले भन्दा धेरै समस्या कष्टहरूको खडा गर्दछ, समस्याहरूको सृजना गर्दछ। जस्तो कि एउटा सडेको आलुले टुकरीको सम्पूर्ण आलुहरूलाई बर्बाद गर्दछ। जुनसुकै प्रकारको परिस्थितिमा भएर हामी किन नगइरहेका हौं, त्यसको सहन गर्न अनुग्रहको लागि परमेश्वरसँग विन्ती गर्नुपर्दछ, ताकि हामी कुनै परिस्थितिहरूप्रति वा कुनै व्यक्तिप्रति कटु वा तितो बन्न नसकौं। अनि 16 लेखिएको छ, कोही पनि दुराचारी वा एसाउ जस्तै अधर्मी नहोस्, जसले एक छाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो। यह उल्लेखित व्यभिचार आत्मिक व्यभिचार हो। मित्र, परमेश्वरबाट शरीरका कुराहरूतिर फर्कने काममा खतरा छ। यो शरीरको कुनै कुराहरू हुन सक्छ। यसको सम्बन्धमा त्यो उसको जन्म अधिकारको बेच्ने कुरा थियो, अर्थात आत्मिक जन्म अधिकार बेच्ने कुरा थियो, जुन अरू मानिसहरूलाई बेच्न नहुने परम्परागत सम्पत्ति थियो, अधिकार थियो। यसको मतलब एसाउ त्यस वंश वा लाइनमा हुने थियो जुनले मसिहातिर डोर्याउँदथ्यो, र यसको मतलब हो उनी अब्राहमको परिवारको पुजारी हुनुपर्ने थियो। तर उसले यसको लागि कुनै वास्ता ख्यालै गरेन। उनी आत्मिक आशिषहरूमा कति पनि रुचि लिने व्यक्ति थिएन। एसाउ ईश्वरहीन अधर्मी व्यक्ति थिए। उसले परमेश्वरको कुनै चिन्हारीको आवश्यक देखेनन् वा उहाँसँगको कुनै सम्बन्ध वा उहाँप्रति कुनै उत्तरदायित्वको देखेनन्। त्यसकारण उसले आफ्नो जन्म अधिकारको तुच्छ समय र यसको कुनै बिना महत्वको चीजको रूपमा विचार गरे। अरू त के, उसले यसको एक बटुका सिरुवा वा सुपको लागि बेच्न इच्छुक भइरहेका थिए। त्यहाँ धेरै मानिसहरू छन् जसले आफ्ना शरीरको बेचेका छन्। कसै कसैले यसको जाँडरक्सी मद्यपानको लागि बेचे र कसै कसैले लागू औषधिहरू ड्रग्स र कोही कोहीले काम बास्ना र कसै कसैले बेइमानदारको लागि आफ्नो शरीर बेचेका छन्। परमेश्वरको सन्तानहरूको लागि परमेश्वरबाट शरीरका कुराहरूतिर फर्कने कुरामा खतरा छ। हामी या त ख्रिस्टसँगको हाम्रो सम्बन्धमा अगाडि बढ्नेछौ या पछाडि हट्नेछौ। हामी उही एउटै स्थानमा रहिरहने छैनौ। अनि सत्र पदमा लेखिएको छ, तिमीलाई थाहै छ पछिबाट आशीर्वाद पाउन खोज्दा पनि एक पनि ऊ अस्वीकृत भयो, किनकि उस प्रस्ताव गर्ने मौका पाएनन्, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो। हजुर, यो पदको धेरैद्वारा अबुझै गरिएको छ। यसले यस्तो राय दिन्छ कि विचारा एसाउ प्रस्ताव गर्न चाहन्थे र परमेश्वरले उसको प्रस्तावको ग्रहण गर्नु भएन। तर लेखक यसबाट केही त्यस्तो कुराको भनिरहनु भएको छ जुन बिल्कुल अलग छ। एसाउले आफ्नो जन्म अधिकारको तुच्छ ठान्यो, त्यसपछि पछिबाट पत्ता लगाए कि त्यससँग उत्तराधिकार पनि संलग्न थियो वा जोडिएको थियो। उसले इसाकका अरू कुनै छोराहरू भन्दा दुई गुणा धेरै उत्तराधिकार प्राप्त गर्ने थिए, पाउने थिए। खास बिन्दु यो हो, विषय यो हो कि एसाउ खाली शारीरिक वा भौतिक कुरामा मात्र रुचि लिने व्यक्ति थिए। जब यसले भन्छ उसले आँसु भाइ भाइ न प्रभक त्यो कुरा खोजे, यसको अर्थ यो हो कि उनी जोर जोरले चिच्चै चिच्चै रुए। उनी त्यो चोर जस्तै थिए जो रुन सुरु गरे जब उसलाई रंगे हात पक्रिएको थियो, र उसले भने उनी यसको लागि खेद मान्दछन्। तर उनी चोर हुने कुराको लागि खेद मानेनन्, दुःख मानेनन्। तर उनले खेद माने, दुःख माने, किनकि उसलाई रंगे हात पक्रिएको थियो। त्यसरी नै एसाउ प्रस्ताव गरिरहेका थिएनन्, किनभने उनी परमेश्वर कहाँ फर्कन चाहन्थे र उहाँको आत्मिक आशिषहरू पाउन चाहन्थे। अह, उनी प्रस्ताव गरे किनभने उसले केही भौतिक कुराहरूको गुमाएका थिए, चुकाएका थिए। उनी वास्तवमा परमेश्वरको विरूद्धमा थिए। अनि 18-21 पदमा लेखिएको छ, तिमीहरू एउटा छुन नसक्ने पर्वतमा आएका छैनौ र तिमीहरू प्रचण्ड अग्नि, कालो बादल र घोर अन्धकार अथवा आँधीको नजिक पनि आएका छैनौ। तुरैको ठूलो आवाजको समीप र एउटा स्वरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्द सुन्नेहरूले अब अरू बढी एक वचन पनि नबोलियोस् भनी विन्ती गरे, किनभने यदि कुनै जनावरले त्यो पर्वत छोए त्यसलाई ढुङ्गाले हानेर मार्नु भन्ने आज्ञा तिनीहरूले सहन सकेन। र त्यसको दृश्य यस्तो भयानक थियो कि मोसाले पनि म डरले काम्दछु भनेका थिए। हिब्रूको लेखक यहाँ सिनै पर्वतमा मोसालाई व्यवस्था दिँदा घटेको विवरणहरूको अनुभव दिइरहेका छन् र उनी पुरानो करारको बारेमा बोलिरहेका छन्। लेखकले यहाँ ती यहुदी हिब्रू मानिसहरूलाई लेखिरहेका थिए जो ख्रिस्टमा फर्केका थिए। हामीले यो पूरा हिब्रूको पुस्तकभरि यो कुराकोमा राख्न आवश्यक छ। हामीले याद गर्नुपर्छ कि प्राचीन कलिसिया पेन्टिकोस्टको दिनमा उद्धार पाउने 3,000 मानिसहरू अन्य जातिहरू थिएनन्, तर यहुदीहरू थिए। पाउल र बर्नबास र अन्य प्रचारकहरू सुसमाचार लिएर बाहिर जान शुरू गरेनन्। पहिलो केही वर्षहरूको लागि प्राचीन मण्डली 100% नै यहुदीहरू वा हिब्रूहरू थिए। अहिले यरुसलेममा भएका यी यहुदीहरू जो ख्रिस्टमा फर्केका थिए आफै स्वयंलाई अति नै ठूलो नोक्सानमा भएका पाउँदछन्। तिनीहरू मन्दिरमा जाने काममा अभ्यस्त थिए, तिनीहरू मसाइक व्यवस्थामा पढाइको सुन्ने कुरामा अभ्यस्त थिए, तर अहिले तिनीहरूलाई व्यवस्थाबाट अलगाइएको छ र तिनीहरूलाई अहिले मन्दिरबाट टाढा गरिएका छन्। तिनीहरू कतै पनि त्यस प्रणालीको अङ्ग वा भाग छैनन्। तिनीहरू अति नै धेरै बाहिरको महसुस गर्दछन्। त्यसकारण म सोच्दछु लेखक भनिरहेका छन्, तिमीहरू अहिले त्यस पर्वतमा आएका छौ जुन सिनै पर्वतबाट बिल्कुल अलग छ र तिमीहरू त्यसमा फर्किजान चाहँदैनौ। सिनै पर्वत त्यो स्थान थियो जहाँ व्यवस्था दिइएको थियो र प्रस्थान 32 अनुसार हजारौं मानिसहरू मारे, तर पेन्टिकोस्टको दिनमा 3,000 मानिसहरूले उद्धार पाए। व्यवस्थाको दिने काममा मृत्यु थियो, तर पेन्टिकोस्टको दिनमा जब सुसमाचार सुनाइयो त्यहाँ नयाँ जीवन थियो। व्यवस्थाको दिँदाखेरि त्यो कति पनि आनन्दपूर्वक अनुभव थिएन। त्यहाँ गर्जन, चमक, भूकम्प आदि र ज्वलित आगो र तुरहीको चर्को ध्वनि थियो। त्यो भयानक अनुभव थियो, यति धेरै कि मानिसहरूले मोसालाई भने प्रस्थान 20:19 तपाईँ हामीसित बात गर्नुहोस्, हामी सुन्नेछौ, तर परमेश्वर हामीसित नबोलुन्, नत्र त हामी मर्नेछौ। अहिले हेब्रूको लेखक हेब्रूहरूलाई भनिरहेका छन्, तिमीहरू त्यस व्यवस्था प्रणाली मुनि जान चाहँदैनौ, हामीले ती सारा हाम्रा पछाडि छोडेका छौ। यी हेब्रू क्रिस्टियनहरू मन्दिरमा जाने र धार्मिक संस्कारहरूमा भएर जाने काममा अभ्यस्त थिए। अहिले तिनीहरूको लागि जानको लागि कुनै कुरा थिएन, पालन गर्नुपर्ने कुनै धार्मिक विधि थिएन, ल्याउनु पर्ने कुनै बलिदानहरू थिएन। त्यसकारण लेखक तिनीहरूलाई भन्छन्, तिनीहरूसँग वास्तवमा केही कुरा छ गर्नलाई। 22 लेखिएको छ, तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेम र असंख्य स्वर्गीय दूतहरूको आनन्द उत्सवमा आएका छौ। यो कुराको याद राख्नुहोस् कि लेखक हिब्रू यहुदीहरूसँग बोलिरहेका छन्। सियोन पहाड यरूशलेममा दाउदको स्थान थियो, उसको महल त्यहाँ स्थित थियो र उसलाई त्यहाँ दफनाइएको। सियोन दाउदको सबभन्दा मनपर्दो स्थान थियो, धेरै यहुदी विश्वासीहरू अझैसम्म त्यहाँ यरूशलेममा चाड वा पर्व मनाउन गइरहेका थिए। तर सतावट शुरू भयो र क्रिस्टियनहरूलाई यरूशलेमबाट बाहिर धपाइए। त्यसकारण लेखक तिनीहरूलाई निश्चय दिलाउँछन् कि तिनीहरूसँग स्वर्गीयमा यरूशलेम छ, सियोन पहाड स्वर्गीय सहर हो, जीवित परमेश्वरको अनन्तकालीन सहर। प्रकाशको पुस्तकले यसलाई नयाँ यरूशलेम भन्दछ। अनि त्यही नै हामी हरेक विश्वासीको भविष्यको स्थायी ठेगाना हो। त्यहाँ नै हामी परमेश्वरको अनुग्रहद्वारा आएका छौं। हामीसँग ख्रिष्टमा केही उत्तम कुरा छ, जस्तो कि यहुदीहरूले व्यवस्था मुनि कहिले पनि पाएका थिएन। अनि त्यस पदमा लेखिएको छ, स्वर्गीयमा 9 दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ, तिमीहरू सबका न्यायकर्ता परमेश्वर सिद्ध पारेका धार्मिक र मानिसहरू धार्मिक मानिसहरूका आत्माका बीचमा। यहाँ उल्लेखित जेठा छोराले ख्रिष्टको संकेत गर्दैन, यद्यपि उहाँलाई शास्त्रमा अन्य स्थानहरूमा जेठा छोरा भने तापनि लेखकले यहाँ ती मानिसहरूको बारेमा कुरा गरिरहेका छन् जो नयाँ जन्म पाएका छन्। तिनीहरू मात्र ती मानिसहरू हुन् जो त्यहाँ हुन गइरहेका छन्। यो जेठा छोराहरूको मण्डली हो, यी ती व्यक्तिहरू हुन् जसलाई स्वर्गीय यात्राको बेलामा त्यो स्थानमा अर्थात नयाँ यरूशलेममा हुनलाई उठाइ लगिनेछ। पत्रसको 2 खण्डमा लेखिएको छ, जसको नाम स्वर्गीयमा लेखिएका छन् र सबैको न्यायकर्ता परमेश्वर कहाँ, कसको नाउँ त? प्रभुमा विश्वासद्वारा उद्धार पाउनेहरूका नाउँ, ती नयाँ जन्म पाउनेहरूको नाउँ। म परमेश्वरलाई धन्यवाद दिन्छु कि जब म सबैको न्यायकर्ता कहाँ जान्छु, त्यहाँ एक हुनुहुन्छ जसले पापहरूको लागि दण्डको अघि नै तिरिसकेको हुनेछ र मेरो रेकर्ड साफ हुनेछ। अनि पत्रसको अन्तिम खण्डमा लेखिएको छ, सिद्ध पारेका धर्मी जनका आत्माहरू कहाँ। सिद्धको मतलब होइन पूर्ण वा सिद्ध, जस्तो कि तपाईँ र म यसको बारेमा सोच्दछौ। यसको पुरानो नियम सन्तहरूको संकेत गर्दछ जसका उद्धार अहिले पूर्ण सिद्ध बनाइएको छ, किनकि सिद्ध परमेश्वरको थुर्माको रूपमा उहाँ मर्नु भएको छ, जसले संसारको पाप उठाइ लैजानुभयो। अनि 24 लेखिएको छ, र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगत भन्दा अझ उक्तम वचन बोल्दछ। येशूका तब हामीलाई येशूको उपस्थितिमा ल्याइनेछ, नयाँ करारका मध्यस्थ येशू कहाँ, उहाँ नयाँ करारको मध्यस्थ हुनुहुन्छ। उहाँ सिनै पर्वतबाट गर्जिन गइरहनु भएको छैन, अरू त के, जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो पहाड़मा बस्नु भएर आफ्नो राज्यको लागि व्यवस्था दिनुभयो। म सोच्दछु कि यो अति नै मधुर कुरा हुन गइरहेको छ जब हामी एक दिन उहाँको उपस्थितिमा आउनेछौ, नयाँ करारको व्यवस्थाको र नयाँ करारको मध्यस्थताको रूपमा उहाँलाई देख्छौ। अनि 24 दोस्रो खण्डमा लेखिएको छ, रगतको छिटकाउमा आएका छौ, जसले हाबिलको रगतको भन्दा उक्तम वचनहरू बोल्दछ। हाबिलको रगत प्रतिशोधको लागि चित्कार छोड्थ्यो, तर ख्रिष्टको रगतले उद्धारको बताउँछ, अद्भुत कुरा हो। अनि पछाडि 12:3 हामी पढ्छौ, जसले आफ्ना विरूद्धमा पापीहरूको यस्तो विरोध सहनुभयो उहाँलाई विचार गर। लेखक यी हिब्रू विश्वासीहरूलाई आफ्ना आँखाहरू मन्दिरबाट खुनी बलिदानबाट धार्मिक संस्कारबाट हटाएर ख्रिष्टको व्यक्तिमाथि केन्द्रित गर्न कोशिश गरिरहेका छन्। आज हामीले पनि हाम्रा आँखाहरू मण्डली चर्चबाट धर्मबाट संस्थाबाट सम्प्रदायबाट र मानिसहरूबाट हटाउन आवश्यक छ। येशूलाई हेरौं, केवल उहाँलाई मात्र हेरौं। सम्पूर्ण शान र वैभव रीति धार्मिक संस्कार सहितको मन्दिर बितिरहेको थियो र नष्ट गरिने थिए। अहिले तिनीहरू नयाँ व्यवस्था मुनि छन्। उहाँलाई विचार गरौं, येशूलाई हेरौं, केवल येशूलाई। अनि 25 पदमा लेखिएको छ, होशियार बस्छ जो बोल्दै हुनुहुन्छ उहाँलाई तिमीहरू इन्कार नगर, किनकि यदि पृथ्वीमा चेतावनी दिनुहुनेलाई इन्कार गर्नेहरू उम्किनन् भने स्वर्गीयबाट चेतावनी दिनुहुनेलाई अस्वीकार गर्यो भने हामी कसरी उम्कन सक्छौ? होशियार हौ, त्यस बोल्नेवालालाई इन्कार नगर। जबकि प्रभु येशु अति नै अनोखा अद्भुत हुनुभएकोले गर्दा र जबकि उहाँका वचनहरू अति नै धेरै महत्वपूर्ण भएकोले तपाईँको ध्यान आकर्षण उहाँ कहाँ खिच्नु पर्दछ, यो तपाईँको निम्ति अति नै लाभप्रद हुनेछ। दोस्रो खण्डमा लेखिएको छ, किनकि पृथ्वीमाथि बोल्नेलाई जसले इन्कार गरे तिनीहरू उम्किरन् भने स्वर्गीयदेखि बोल्नुहुनेबाट हामीले मुख फर्कायौं भने हामी झन व्रत गरी उम्कने छैनौ। अर्को शब्दमा यहाँ लेखिएको छ, यदि पृथ्वीमा चेतावनी दिनुलाई इन्कार गर्नेहरू उम्किनन् भने स्वर्गीयबाट चेतावनी दिनुहुनेलाई अस्वीकार गर्यौं भने कसरी उम्कन सक्छौ? मित्र, यदि तपाईँ देख्न चाहनुहुन्छ कि व्यवस्थाको अन्तर्गत मानिसहरूलाई के भयो, त्यो आज पनि इसरायल राष्ट्रमा जानुहोस्। तिनीहरू शान्तिमा बसिरहेका छैनन्। तिनीहरूको विगत 2000 वर्षदेखि अति नै निराशजनक कथा छ। किनभने तिनीहरूले उहाँलाई सुन्न इन्कार गरे अनि तिनीहरूले व्यवस्थाको सुन्न पनि इन्कार गरे र त्यसको लागि परमेश्वरले तिनीहरूलाई न्याय गर्नुभयो। मित्र, यो चेतावनीको नसुन्नु अति नै गम्भीर मामला हो। यसले योहन्ना 7 अध्यायको 17 पदमा भन्नुभयो, यदि कसले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा यो चाहिँ परमेश्वरबाटकै हो कि म आफ्नै पट्टिबाट बोल्दछु जो उसले थाहा पाउनेछ। यदि तपाईँ उहाँको इच्छा गर्नुहुन्छ भने तपाईँ यो पत्ता लगाउनुहुनेछ यो सत्य हो या होइन। तर यदि तपाईँ इन्कार गर्नुहुन्छ, अस्वीकार गर्नुहुन्छ भने कसरी तपाईँ बस्नुहुनेछ? यदि तपाईँले यति ठूलो उहाँको उद्धारलाई अपेक्षा गर्नुभयो भने, व्यवस्था गर्नुभयो भने। अनि 26 पदमा लेखिएको छ, उहाँको स्वरले त्यस बेला पृथ्वी काम्यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, अझ एकपल्ट पृथ्वी मात्र होइन तर स्वर्गीयलाई समेत म हलाउनेछु। व्यवस्था दिँदाखेरि त्यहाँ भूकम्प आएको थियो र ख्रिष्टको शिखरणमा त्यहाँ पनि भूकम्प आएको थियो। अहिले परमेश्वर भनिरहनु भएको छ कि त्यो दिन आइरहेको छ जब उहाँले हरेक कुरा हलाउन गइरहनु भएको छ। तपाईँलाई थाहा छ किन उहाँले त्यो गर्न गइरहनु भएको छ? उहाँले हरेक कुराहरू हलाउन गइरहनु भएको छ। उहाँले सृष्टि गर्नुभएका विश्व ब्रह्माण्डले जान्न सकुन् कि त्यहाँ केही त्यस्ता कुराहरू छन् जुन अचल छन्। अनि तिनीहरूमध्ये एक हो येशु ख्रिष्टमा जीवित विश्वास। उहाँ चट्टान हुनुहुन्छ जसमा हामी आश्रित हुन सक्छौ र उहाँलाई हलाउन सकिँदैन। के आज तपाईँ सुरक्षित स्थान चाहनुहुन्छ? उहाँ नै जानलाई असल र खास स्थान हो। उहाँ शरण हुनुहुन्छ। उहाँ मानिसहरूको हरेक कुराहरूको निम्ति सुरक्षित स्थान हुनुहुन्छ, भर पर्ने। मानिसहरू सुरक्षित विश्व बनाउन चाहन्छन्, तर कुनै मानिसले यो विश्वलाई सुरक्षित बनाउन सक्दैन, न कुनै संगठनहरू जस्तै संयुक्त राष्ट्र संघहरू यसको सुरक्षित नै बनाउन सक्छ। अरू त के, आज हाम्रा गाउँ शहरहरूमा राति हिँड्न हाम्रो निम्ति सुरक्षित स्थान छैन, सुरक्षित स्थान होइन। तर परमेश्वरले यसलाई कुनै दिन सुरक्षित बनाउन गइरहनु भएको छ अनि त्यसको गर्नको लागि उहाँले हरेक कुरा हलाउन गइरहनु भएको छ। अनि 27 पदमा लेखिएको छ, अझ एकपल्ट भन्ने वचनले यो देखाउँछ कि हलाउन सकिने कुराहरू अर्थात् सृष्टि भएका कुराहरू हटाइनेछन्, तर हलाउन नसकिने कुराहरू स्थिर रहनेछन्। अर्को शब्दमा हामी यस कुरामा होसियार हुनमा उक्तम हुनेछ कि हाम्रो जीवनहरू सही जगमा निहित छ या छैन। के हामीले हाम्रो जीवनलाई बालुवामा निर्माण गरिरहेका त छैनौ वा चट्टानमा निर्माण गरिरहेका छौं जुन ख्रिष्ट हुनुहुन्छ। अनि 27 को बीच खण्डमा लेखिएको छ, नहाल्ने चीजहरू रहन् भनेर। हजुर, परमेश्वर रहनुहुन्छ, उहाँको वचन रहनेछ, अनन्त राज्य जुनका विश्वासीहरू हुन् रहनेछन्। अनि 28 पदमा लेखिएको छ, यस कारण हलाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ हौ, त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोग्य हुने आराधना चढाउ। विश्वासीहरूको रूपमा हामी स्वर्गीय राज्यतिर बढ़िरहेका छौं, तर जब हामी स्वर्गीय राज्यतिर बढ्छौं, हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि हामीले परमेश्वरको यहाँ पृथ्वीमा पनि सेवा गरिरहनु पर्दछ। तर कसरी हामी उहाँलाई सेवा गर्ने? हजुर, हामीले उहाँलाई ग्रहणयोग्य सेवा गर्नुपर्दछ। हामीले कसरी उहाँलाई ग्रहणयोग्य सेवा गर्ने त? हामीले श्रद्धा र ईश्वरीय भयसहित परमेश्वरलाई ग्रहणयोग्य सेवा गर्नुपर्दछ। अनि 29 पदमा लेखिएको छ, किनभने हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ। तपाईँ यसको लिन वा छोड्न सक्नुहुन्छ, तर यो परमेश्वरको वचनमा छ। यो गम्भीर याद दिलाउने कुरा हो कि तपाईँको लागि परमेश्वरलाई सेवा गर्न अनुग्रह उपलब्ध छ, तर परमेश्वरलाई चुटकीमा हँसी मजामा नउडाउनुहोस्। यो नसोच्नुहोस् कि तपाईँ परमेश्वरसँग पापको लुक्की छिपी खेल खेल्न सक्नुहुन्छ र त्यसबाट बिना दण्ड छुटकारा पाउन सक्नुहुन्छ, उम्कन सक्नुहुन्छ। यो नसोच्नुहोस्। गलाती 6:7 पदमा लेखिएको छ, धोकामा नपर, परमेश्वरमा ठट्टा छैन, किनकि मिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। यो कुराको याद राखौं, परमेश्वर अति नै दयालु, कृपालु, अनुग्रही र क्षमाशील परमेश्वर हुनुहुन्छ, तर उही समयमा उहाँ भयानक परमेश्वर पनि हुनुहुन्छ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।